تفسیر سورة الفرقان مکی سورت ہے، اس کے 6 رکوع 70 آیات، الفاظ اور کلمات کی تعداد 892، جبکہ حروف 3703 اس کا نام پہلی ہی آیت سے لیا گیا ہے، تبارک الذی نزل الفرقان، اور یہ نام علامتی نام ہے. اس سورت میں الفرقان کا لفظ 3 بار آیا ہے، جو قرآن مجید کی اہم ترین صفت ہے، اسی لیے اس کا یہی نام رکھ دیا گیا. مکی دور کی سورتوں کی طرح اس سورت فرقان میں بھی قرآن کریم، رسول اللہ صلی اللہ علیہ وسلم کی نبوت اور دین اسلام کی صداقت سے متعلق کفار مکہ کے شبہات کی تردید کی گئی ہے، انہیں ایمان اور اسلام لانے کی دعوت دی گئی ہے. تبارک الذی نزل الفرقان علی عبده لیکون للعالمین نذیرا. تبارک نہایت متبرک ہے، الذی وہ جس نے، نزل الفرقان فرقان نازل کیا، علی عبدہ اپنے بندے پر، نہایت متبرک ہے وہ جس نے یہ فرقان اپنے بندے پر نازل کیا تاکہ سارے جہان والوں کے لیے نذیر ہو. دیکھیے سورۃ الفرقان، اس کا جو پہلا لفظ ہے وہ ہے تبارک، اس کا روٹ ہے با را کاف. اس لفظ سے 2 مصدر نکلے ہیں، ایک ہے برکت، برکت، اور دوسرا بروک. برکت جو ہے اس کے معنی ہوتے ہیں کثرت، زیادتی، فراوانی، افزونی. بروک جو ہے اس کے معنی ہوتے ہیں کسی چیز کو، جیسے ایک ٹھہراؤ ملے، بقا، ثبات، جیسے لزوم کا تصور. تو اور جب بروک سے جو ہے، یعنی اس مصدر سے تبارک کا صیغہ بنایا جاتا ہے، تو اس میں باب تفاعل کی خصوصیات پیدا ہو جاتی ہیں. باب تفاعل کی خصوصیات کیا ہوتی ہیں؟ اس میں مبالغہ، اظہار کمال پایا جاتا ہے. تو یہ جو لفظ ہے، پھر اس کے معنی ہے کہ کسی چیز کی فراوانی اس کے ثبات اور دوام کی کیفیت بیان کرنے کے لیے یہ لفظ بولا جاتا ہے. میں آپ کے سامنے چند ایک مثالیں رکھتی ہوں. مثلا جیسے کھجور کا درخت ہے، بلندی میں بہت اونچا ہو جائے تو بھی کہتے ہیں کہ تبارک النخلہ. اور اگر کوئی انسان جو ہے کسی اونچے ٹیلے پر چڑھ جائے تو وہ دوسرے لوگوں کی نسبت تو بلندی پر ہے نا، اونچائی پہ ہو جاتا ہے، تب بھی یہ استعمال کیا جاتا ہے کہ تبارک تو علیکم، کہ میں تم سے اونچا ہو گیا ہوں. پھر اسی طرح عظمت اور بزرگی میں بڑھنے کے لیے بھی یہ استعمال ہوتا ہے، خیر اور بھلائی میں بڑے ہوئے ہونے کے لیے بھی یہ استعمال کیا جاتا ہے، پاکیزگی اور تقدس کے کمال کے لیے بھی یہ استعمال ہوتا ہے. تو آپ دیکھ لیں کہ ایک لفظ ہے اور اس کے اندر کتنی وسعت پائی جاتی ہے. تبارک معنی کیا ہے؟ بڑا ہی محسن اور نہایت باخیر ہے، نہایت بزرگ و برتر ہے، نہایت مقدس اور منزہ ہے، نہایت بلند اور برتر ہے، اور کمال قدرت کے اعتبار سے بھی برتر ہے وہ ذات، الذی، وہ ذات، نزل الفرقان، جس نے فرقان کو نازل کیا. اب آپ دیکھیں کہ یہاں پہ نزلہ جو ہے وہ ورب آیا ہے، اس کے معنی ہوتے ہیں تھوڑا تھوڑا کر کے اتارنا. تو حالات اور ضروریات کے مطابق اللہ تعالیٰ نے قرآن کو تھوڑا تھوڑا کر کے نازل کیا. اور یہاں پہ قرآن کی صفت الفرقان آئی ہے، اور فا را قاف اس کا مادہ ہے. اس کے معنی ہے دو چیزوں کو الگ کرنا یا ایک ہی چیز کے اجزاء کا الگ الگ کرنا. اور اب آپ دیکھیں کہ یہاں پہ الفرقان یہ مبالغے کے لیے آیا ہے، اس کے معنی کیا ہے؟ قرآن مجید جو ہے یہ حق اور باطل میں فرق کرنے والا ہے، تمیز کرنے والا ہے، یہ ایمان اور کفر میں فرق کرنے والا ہے، یہ حلال اور حرام میں تمیز کرنے والا ہے. تو اس لیے اللہ رب العزت نے قرآن مجید کو الفرقان کے نام سے یاد کیا. نہایت متبرک ہے وہ ذات جس نے یہ فرقان تھوڑا تھوڑا کر کے نازل کیا، کس پر؟ علی عبدہ، اپنے بندے پر. اب دیکھیے کہ یہاں پر رسول اللہ صلی اللہ علیہ وسلم کی جو ممتاز آپ کی صفت تھی، ممتاز لقب، اور وہ ہے کہ آپ اللہ کے بندے تھے. اور کسی بھی انسان کا یہ کمال ہے کہ اس کو عبودیت کا درجہ مل جائے، عبداللہ، اللہ کا بندہ، اللہ کا غلام. تو اللہ تعالیٰ نے قرآن مجید اپنے بندے پر نازل کیا. کیوں؟ لِيَكُونَ لِلْعَالَمِينَ نَذِيرًا، تاکہ سارے جہان والوں کے لیے نذیر ہو. اب آپ دیکھیں کہ لِلْعَالَمِينَ، لِلْعَالَمِينَ اس کے معنی کیا ہے؟ کہ ساری دنیا کے لیے. رسول اللہ صلی اللہ علیہ وسلم کی نبوت عالمگیر ہے، آپ تمام انسانوں اور جنوں کے لیے ہادی اور رہنما بنا کر بھیجے گئے. قرآن مجید میں سورۃ الاعراف آیت 158 میں آپ پڑھ چکی ہیں، قل یا ایہا الناس انی رسول اللہ الیکم جمیعا. پھر اسی طرح حدیث ہے یہ صحیح مسلم کی، رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا مجھے احمر اور اسود، مجھے سرخ اور کالے سب کی طرف نبی بنا کر بھیجا گیا ہے. پہلے کیا ہوتا تھا کہ پہلے نبی کسی ایک قوم کی طرف مبعوث ہوتا تھا، اور رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا میں تمام لوگوں کی طرف نبی بنا کر بھیجا گیا ہوں. تو رسول اللہ صلی اللہ علیہ وسلم کی رسالت اور نبوت کا اقرار ہے. قرآن مجید کی تعریف کی گئی ہے، کیونکہ اہل مکہ قرآن پر اور رسول اللہ صلی اللہ علیہ وسلم کی نبوت پر شبہات کرتے تھے، اعتراضات کرتے تھے. قرآن کی سورۃ الفرقان کی ابتدا ہی اس بات سے ہوئی کہ نہایت متبرک ہے وہ جس نے یہ فرقان اپنے بندے پر نازل کیا تاکہ سارے جہان والوں کے لیے نذیر ہو. نذیر کے معنی ہے خبردار کرنے والا، متنبہ کرنے والا، غفلت اور گمراہی کے برے نتائج سے ڈرانے والا. تو کون ہے ڈرانے والا؟ ایک رائے یہ ہے کہ اس سے مراد جو یہ فرقان ہے، اس سے مراد قرآن ہو سکتا ہے، اور دوسری رائے یہ ہے کہ اس سے مراد رسول اللہ صلی اللہ علیہ وسلم، جن پر یہ قرآن نازل کیا گیا. اور مفسرین کہتے ہیں کہ دونوں ہی مراد ہو سکتے ہیں، کیونکہ قرآن بھی غفلت اور گمراہی سے جو ہے وہ بیدار کرتا ہے اور خبردار کرتا ہے، اور رسول اللہ صلی اللہ علیہ وسلم کی زندگی کا بھی یہی مشن تھا. پھر آپ دیکھیے کہ آیت نمبر 2، اس میں توحید بیان کی گئی ہے. اس آیت میں اللہ رب العزت کی 4 صفات بیان کی گئی ہیں، ये वो आयत है जिसके बारे में रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया और आपका ये कायदा था, रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम का ये कायदा था, मामूल था कि आपके खानदान में जब किसी बच्चे की जबान खुल जाती थी तो आप ये आयत उसे सिखाते थे। इस एक आयत में तौहीद की पूरी तालीम समेट दी गई है। सूरत अल फुरकान की आयत नंबर 2 कुरान मजीद की जामे आयात में से एक अजीम शान आयत है, जिनके इस आयत के अल्फाज में, चंद अल्फाज में इतना बड़ा मजमून समो दिया गया है कि एक पूरी किताब भी इसकी वसतों का अहाता करने के लिए काफी नहीं हो सकती। समंदर को कूजे में बंद कर दिया गया है। तो तौहीद का पूरा तसव्वुर बिठाने के लिए ये आयत एक बेहतरीन जरिया है। आपको और मुझे, हर मुसलमान को चाहिए कि जब उसके बच्चे बड़े होने लगे, थोड़े होशियार होने लगे, जैसे अगर आपके बच्चे बड़े हो गए हैं तो अब आपके नवासे नवासियां, पोते पोतियां या आपके करीबी जो रिश्तेदार हैं, तो आगाज ही में ये आयत बच्चे को जो है वो याद करवा दी जाए, हिफ्ज करवा दी जाए, क्योंकि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ये याद करवाया करते थे। आइए इस आयत को देखते हैं कि इस आयत में है क्या। अल्लज़ी लहू मुल्कु समावाती वल अर्दी, वो जात जो जमीन और आसमानों की बादशाही का मालिक है। तो यहाँ पर पहली बात जो बताई गई वो ये है कि आसमानों जमीन की बादशाही का हकदार सिर्फ और सिर्फ अल्लाह है, यह हक किसी और को नहीं पहुंचता। तो अल्लाह वो जात है जो जमीनों आसमान की बादशाही की मालिक है। इससे फिर क्या बात पता चलती है कि अल्लाह जो है वो मालिक है, अल्लाह जो है वो बादशाह है, और हम सब जो है वो अल्लाह के ममलूक हैं, हम अल्लाह की मलकियत हैं। तो हम किसी चीज के बारे में ये नहीं कह सकते कि मैं या ये मेरी है, बल्कि मेरा वजूद, मेरे पैसे, मेरे बच्चे, मेरा घर, मेरी गाड़ी, मेरा जो कुछ भी है वो अल्लाह रब्बुल इज्जत की मलकियत है, और अल्लाह ताला ने आर्जी तौर पर कुछ देर के लिए हमें इस्तेमाल करने के लिए दी है, और अल्लाह जब चाहे, जिससे चाहे, जो चीज चाहे अल्लाह ताला जो है वो उसे छीन ले, उससे वापिस ले ले। तो पहली पहली बात और पहला सबक जो याद करने की जरूरत है वो ये है कि जमीन और आसमानों की बादशाही का मालिक सिर्फ और सिर्फ जो है वो अल्लाह है। नंबर 2, वलम यत्तखिज वलदन, जिसने किसी को बेटा नहीं बनाया है, अल्लाह का किसी से कोई नस्बी ताल्लुक नहीं है। इससे क्या बात पता चलती है कि अल्लाह का कोई शरीक नहीं है, अल्लाह एक है, अल्लाह ने किसी को अपना बेटा नहीं बनाया। तो जब अल्लाह रब्बुल इज्जत जो है वो तन्हा है, तो इसके मानी है कि अल्लाह जो है उसकी खुदाई में कोई और शरीक नहीं है। नंबर 3, वलम यकुल लहू शरीकुन फिल मुल्क, जिसके साथ बादशाही में कोई शरीक नहीं है, कोई अल्लाह के साथ जो है वो शराकत दार नहीं है। तो इससे ये बात पता चलती है कि अल्लाह के सिवा कोई और ताकत नहीं है जो किसी किस्म का नफा या नुकसान पहुंचा सकती हो या किस्मतों पर असर अंदाज हो सकती हो, क्योंकि अल्लाह के सिवा इस कायनात में किसी के पास जोर नहीं है, इक्तदार नहीं है। तो इससे क्या बात पता चलती है कि फिर अल्लाह के आगे जो है वो झुकना चाहिए, अल्लाह के आगे नजरो नियाज पेश करनी चाहिए, जबान अल्लाह की हम्द के तराने गाए, अल्लाह से दुआ और इल्तजा मांगी जाए, एक अल्लाह के सिवा जो है अपनी जात पर किसी और की हुकूमत नहीं चलनी चाहिए। वलम यकुल लहू शरीकुन फिल मुल्क, जिसके सिवा बादशाही में कोई शरीक नहीं है। और चौथी सिफत जो अल्लाह ताला की बताई गई वो है وَخَلَقَ كُلَّ شَيْءٍ فَقَدَّرَهُ تَقْدِيرًا, जिसने हर चीज को पैदा किया फिर उसकी एक तकदीर मुकरर की। इसके मानी है कि हर चीज को एक अंदाजा खास पर रखा, ہر چیز کے لیے ٹھیک ٹھیک پیمانہ مقرر کر دیا۔ یہاں پہ یہ بات پتا چل رہی ہے کہ اللہ صرف خالق ہی نہیں ہے، وہ خالق تو ہے ہی، وہ پیدا کرنے والا تو ہے ہی، بلکہ اس کے ساتھ ساتھ ہر چیز جو ہے اس کے لیے صورت، جسامت، قوت، اوصاف، خصائص اور اس کو کام کرنے کا طریقہ، اس کا عروج، اس کا زوال، اس کی تمام چیزیں اللہ تعالیٰ نے مقرر کر دی ہیں۔ اس کے لیے جو اسباب اور مواقع پیدا کرنے تھے ہر چیز کے، وہ اللہ نے اس کو دے دیے، اس لیے ہر چیز اپنے اپنے دائرے میں، اپنی اپنی باؤنڈری میں، اپنی اپنی حدود میں کام کر رہی ہے۔ آپ دیکھیے کہ ہر چیز کا خالق بھی وہی، اور اپنی حکمت اور مشیت کے مطابق اس نے اپنی مخلوق کو ہر وہ چیز مہیا کر دی ہے جو کہ اس کے لیے مناسب ہے۔ ہر چیز کی موت، اس کی زندگی، اس کی روزی اس نے پہلے ہی سے مقرر کر دی ہے۔ تو آیت نمبر 2 کے اندر اللہ رب العزت کا تعارف دیا گیا ہے، اور بڑے خوبصورت انداز میں تعارف دیا گیا ہے۔ نمبر 1، وہ بادشاہ ہے، وہ مالک ہے، اور ہم اس کی مملوک ہیں، ہم اس کی ملکیت ہیں۔ نمبر 2، اللہ کا کوئی بیٹا نہیں ہے، اس کے معنی ہے کہ کوئی اور معبود ہے ہی نہیں۔ نمبر 3، بادشاہی میں اقتدار کسی اور کے پاس نہیں ہے، اصل بادشاہی، اصل حکومت، اصل اختیار جو ہے وہ اللہ کے پاس ہے، حاکم وہی ہے، کیونکہ بادشاہ کیا کرتا ہے، آرڈر دیتا ہے، حکومت کرتا ہے۔ تو ہم کون ہیں؟ ہم اللہ کے محکوم ہیں۔ اور آخری بات آیت نمبر 2 میں، جس نے ہر چیز کو ایک سے ہی اندازے سے پیدا کیا اور پھر اس کی تقدیر مقرر کر دی، تو اس کے معنی کیا ہے؟ کہ اللہ کے فیصلوں پر راضی ہو جائے۔ اللہ تعالیٰ نے آپ کو ایک عورت بنایا، اب آپ کو یہ گلہ اور شکوہ نہیں کرنا، کبھی نہیں سوچنا کاش کہ میں ایک مرد ہوتی، کاش کہ میں ایک لڑکا ہوتی، کاش کہ فلاں چیز ایسے ہو جاتی۔ اگر مگر کا چکر جو ہے یہ شیطان کا دروازہ کھولتا ہے، اور ایک مسلمان جو ہے وہ اللہ کے فیصلوں پر راضی ہوتا ہے۔ رضیت باللہ ربا وبالاسلام دینا وبمحمد نبینا صلی اللہ علیہ وسلم۔ تو یہ ہے اصل بات، اور اگر انسان اللہ کے فیصلوں پر راضی ہو جائے تو اس کی زندگی کے اندر ایک سکون آ جائے کہ اللہ تعالیٰ نے اپنی حکمت اور مشیت کے ساتھ ہر ایک کو جو کچھ دیا ہے، جس کے لیے جو فیصلہ کیا ہے اور جو اس کے لیے مقرر کر دیا ہے، تو پھر انسان جو ہے اگر مگر یہ وہ دس دیٹ اور جو بے سکونی اس کی طبیعت اور زندگی کے اندر ہوتی ہے وہ سکون میں بدل جاتی ہے۔ تو یہ ہے اللہ پر ایمان، تقدیر پر ایمان، اللہ کے اوصاف پر ایمان۔ آیت نمبر 2 سے آپ دیکھیں عمل کے اصول کیا نکلتے ہیں۔ اللہ کی ہر صفت ایک تقاضا کرتی ہے، اللہ کی ہر صفت کا ہر مسلمان پر ایک حق بنتا ہے۔ اگر اللہ جو ہے وہ مالک ہے، تو یہ یاد رکھنا ہے کہ میں اللہ کی ملکیت ہوں۔ نمبر 2، جب اللہ کا کوئی بیٹا نہیں ہے، تو اس کے معنی یہ ہیں کہ پھر اللہ کے ساتھ جب اللہ کی کوئی نسل نہیں ہے، تو جیسے عرب لوگ جو تھے وہ جہالت کی بنا پر یہ سمجھتے تھے کہ معبود ہیں، اور فرشتے اور جن اور انسانوں کو اللہ کی وہ اولاد سمجھتے تھے اور معبودیت کا درجہ دیتے تھے، تو اس کا یہ مطلب ہے کہ عبادت کا حق جو ہے وہ صرف اللہ کو پہنچتا ہے۔ تو ہمیں اللہ کی عبادت کرنی ہے، ہمیں جو ہے وہ اللہ کے غلام اور بندیاں بننا ہے۔ نمبر 3، کائنات میں اللہ کی جب حکومت چل رہی ہے، تو ہم اللہ کے محکوم ہیں، حاکم نہیں ہیں، محکوم ہیں۔ اور 4 بات، وہ خالق ہے، اس نے تخلیق کیا، تو ہم اللہ کی مخلوق ہیں، اور ہر چیز کو ایک اندازے پر رکھا ہے۔ تو تقدیر پر ایمان، تو کیا کرنا ہے؟ ہمیں تقدیر پر ایمان لانا ہے۔ جب تک اللہ نہ چاہے کوئی چیز نفع نہیں دے سکتی، اور کوئی چیز نقصان نہیں پہنچا سکتی۔ میں آپ کے سامنے ایک مثال رکھتی ہوں کہ آسٹریلیا میں ایک خاردار خربوزے کی کاشت کی گئی، اور مقصد یہ تھا कि वो हिफाजती बाड़ के लिए ना, लेकिन उसने क्या किया कि इंग्लैंड के बराबर जो जमीन का हिस्सा था ना, वो जो खारदार खरबूजे की बेल थी ना, वो इतने बड़े रकबे पर जो थी वो फैल गई, इतने बड़े रकबे को उसने घेर लिया। और अब क्या था कि लोग परेशान थे कि इतने बड़े रकबे पर वो खारदार खरबूजे की बेल फैलती जा रही है, उसको कैसे रोका जाए। तो फिर क्या हुआ कि एक कीड़ा जिसकी खुराक ये खरबूजा था, तो उस वो कीड़ा जो था वो कीड़े पैदा हुए और उन्होंने उस सारी बेल को जो है वो खत्म कर दिया। तो अब आप देखें कि एक तरफ वो खारदार खरबूजा उसकी बेल थी और इंसान का मकसद कुछ और था, लेकिन जब वो फैली तो लोग परेशान हो गए, लेकिन असल में वो एक कीड़े की खुराक थी। जब उन्होंने वो कीड़े ने उसको खाया तो वो जो बेल थी वो खत्म हो गई। तो हर चीज को अल्लाह ताला ने एक अंदाजे से जो है वो पैदा किया है, हर चीज जो है उसका जो है वो एक एंड है, उसका अगर उरूज है तो उसका एक जवाल भी है। अब आप देखिए कि आयत नंबर 3 जो है यहां पर अल्लाह रब्बुल इज्जत बता रहे हैं कि लोग क्या करते हैं कि वो शिर्क करते हैं। वत्तखज़ू मिन दूनिही आलिहतन ला यखलकून शैअन वहुम युखलकून, लोगों ने अल्लाह को छोड़कर ऐसे माबूद बना लिए हैं, वत्तखज़ू और बना लिए हैं मिन दूनिही अल्लाह को छोड़कर आलिहतन माबूद, इलाह वाहिद है और आलिहतन इसकी जमा है। तो लोगों ने अल्लाह को छोड़कर ऐसे माबूद बना लिए हैं, ला यखलकून शैअन, तो किसी चीज को पैदा नहीं करते, वहुम युखलकूना बल्कि वो खुद पैदा किए जाते हैं, ये जो जाली किस्म के माबूद हैं कुछ भी पैदा नहीं करते बल्कि वो पैदा किए जाते हैं। वला यमलिकून अल अनफुसहिम दर वला नफा, बल्कि ये खुद अपने लिए भी किसी नफा या नुकसान का इख्तियार नहीं रखते, यानी अपने आप को भी फायदा पहुंचाना या नुकसान पहुंचाना उनके पास इसका इख्तियार नहीं है। वला यमलिकून मौतन, जो ना मार सकते हैं, वला यमलिकूना और ये जो माबूद हैं ये इख्तियार नहीं रखते, मलकियत नहीं रखते, इख्तियार नहीं रखते, मौतन किसी को, मौतन मौत का यानी किसी को मार नहीं सकते, वला हयातन और ना ही किसी को जिंदगी दे सकते हैं, वला नुशूरा और ना ही मरे हुए को फिर उठाकर जिंदा कर सकते हैं और ना ही दोबारा जो है वो किसी को उठा सकते हैं। नुशूरा, नशर, दोबारा उठाना। तो आप देख लें कि अल्लाह ताला जो है वो खालिक है। अब यहां पे कह रहे हैं अल्लाह ताला कि ये जो दूसरे तुमने माबूद बनाया, जैसे फरिश्ते, जिन, अंबिया, औलिया, सूरज, चांद, सैयारे, दरख्त, दरिया, जानवर वगैरह, और जैसे फिर इंसान खुद भी कुछ अपने माबूद बनाता था जैसे पत्थर और लकड़ी के माबूद, कहा कि ये किसी चीज को पैदा नहीं करते बल्कि खुद पैदा किए जाते हैं, अपने पास भी इनके पास जो है अपनी जात के लिए किसी नफे और नुकसान का इख्तियार नहीं है। नंबर 3, ना किसी को मार सकते हैं, ना जिंदगी दे सकते हैं और ना ही मरे हुए को फिर उठाकर जो है वो खड़ा कर सकते हैं, उसको उठा सकते हैं, तो बड़े ही बेबस हैं। यहां पर अल्लाह रब्बुल इज्जत ने जो है वो जो शिर्क है उसकी जड़ को काटा है। फिर आप देखिए कि आयत नंबर 4 से वो लोग जो कि तौहीद के मुनकिर थे, कयामत के मुनकिर थे, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम और कुरान के मुनकिर थे, अब उनके यहाँ पे इतराजात जो हैं वो नकल किए हैं। फ़क़ाल अल्लज़ीन कफ़रू, और कहा उन लोगों ने जिन्होंने कुफ्र किया, इनका पहला इतराज था कि इन हाजा इल्ला इफ़्कुन इफ्तराहू, वो ये कहते थे इन जो है यहां पर नहीं के मानी में है, और कहा उन लोगों ने जिन्होंने कुफ्र किया कि इन हाजा नहीं है ये इल्ला मगर इफ्कू झूठ। वो क्या कहते थे कि नहीं है ये इल्ला मगर इफ्कू झूठ, इफ्तराहू घड़ लिया है इसको। अब आप देख लें कि उनका पहला एतराज क्या था, वो ये कहते थे कि ये जो कुरान है इसको घड़ लिया है, इफ्तराहु इसको घड़ लिया है। तो नबी सल्लल्लाहु अलैहि वसल्लम की बात को मानने से अहले मक्का ने इनकार किया और एतराज ये दिया कि ये फुरकान जो है ये एक मनघड़त चीज है। इल्ला इफ्क, इफ्क जो है इसके मानी क्या होते हैं, किसी चीज को जो है वो फेर देना, उसकी असल हालत से उसके रुख से पलट देना। झूठ के लिए ये इस्तेमाल होता है, पीछे आप सूरत नूर में भी पढ़ चुकी हैं। तो वो ये कहते थे कि कुरान मजीद जो है ये क्या है, इफ्क एक झूठ है, इफ्तराहु इसको घड़ लिया है। तो इसे जो है रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने खुद ही घड़ लिया है, वो ये कहते थे वो, और कहते थे वा आनहु और इसकी मदद की है, आयन व नून मदद करना, वा आनहु और रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की मदद की है, अलैहि इस पर कौमुन एक कौम ने, आखरून दूसरी, और कुछ दूसरे लोगों ने कुरान के घड़ने में रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की मदद की है। मुशरिकीन कहते थे कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने ये किताब घड़ने में यहूद से या फिर बाज गुलामों का वो नाम लेते थे कि उनसे जो है वो मदद ली है, और जिन गुलामों का वो नाम लेते थे वो कहते थे कि वो अहले किताब में से थे, पढ़े लिखे हैं, मक्का में रहते हैं, जैसे अद्दास और यसार, अबू फकेहा और जबर। तो इस तरह ये कुछ नाम लेते थे और कहते थे कि अहले किताब के इन लोगों से, इन गुलामों से रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने कुरान को जो है वो सीख लिया है। तो कौमन आखरून दूसरी कौम से, जैसे यहूदियों से या फिर अहले किताब के लोगों से। तो कुरान जो है उनके इस दावे को रद्द करता है और कहता है फकर कि वो लोग जो हैं ये बात करते हैं, लेकिन कुरान क्या कहता है, फकद जाऊ जुल्म वजूरा, फकद जाऊ तस्तहकीक ये उतर आए हैं, जुल्मन जुल्म पर, वजूरा और झूठ पर, कि ये लोग जो है जुल्म पर और जूर पर जो है वो उतर आए हैं। तो यहां पर जो है अल्लाह रब्बुल इज्जत ने जो है वो उनका जो दावा था उसको रद्द किया है और अल्लाह ताला कहते हैं कि बड़ा जुल्म है और सख्त झूठ है, ये बड़ी बेइंसाफी की बात है जो ये लोग करते हैं, जो लोग ये कहते हैं। तो जूर का लफ्ज जो है ये सख्त झूठ के लिए इस्तेमाल किया जाता है। उनका दूसरा एतराज था, वकालू और वो कहते थे असातीरुल अव्वलीना कि ये पुराने लोगों की जो है ये सतरे हैं, असातीरु कहानियां हैं, सतरे हैं, अल अव्वलीन पहले जमाने के लोगों की, ये पहले लोगों की, पुराने लोगों की जो है ये सतरे हैं, इकतबाहा इसने लिख लिया है इनको, फाहिया बस वो, तुमला अलैही पढ़ी जाती हैं इस पर, यानी ये पुराने लोगों की लिखी हुई चीजें हैं जिन्हें जो है ये इमला करवाई जाती हैं इस पर, जिन्हें रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर इमला करवाई जाती हैं, कब, बुकरतों व असीला सुबह और शाम, कि कोई आकर रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को जो है वो पुराने लोगों की लिखी हुई चीजें जो है वो नकल करवाता है, इमला करवाता है और सुबह शाम जो है वो इमला करवाता है। तो मजीद जो है वो क्या करते थे, मजीद वो ये इतराज करते थे और कहते थे कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को कोई आता है और आकर जो है कुरान मजीद जो है वो नोट करवाता है और पुरानी जो बातें हैं उनको आके जो है वो लिखवा जाता है। तो यानी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने अहले किताब से कुछ किस्से कहानियां सुनकर नोट कर ली हैं या कोई आके आपको नोट करवा देता है और फिर दिन रात जब आपके सामने पढ़ी जाती हैं, रटी जाती हैं, तो इस तरह आपको ये याद हो जाती हैं। और ये भी कहते हैं कि उस जमाने में दो नमाजें होती थी, सुबह के वक्त और शाम के वक्त मुसलमान रसूल अल्लाह के पास जमा होते, और उन दो औकात में जब वो दो वक्त मुकर्रर थे, सुबह का वक्त और शाम का, तो मुसलमान जब आपके पास आते तो जो नया कुरान आप पर नाजिल होता था उसे लिख लेते थे, याद करते थे। और कुफार ने इस पर भी जो है वो एतराज किया, और वो ये बल्कि कहने लगे कि अहले किताब में, अहले किताब की जो किताबें हैं, जैसे पहली जो किताबों की तालीमात हैं, उनमें से आप जो है कुछ बातें नोट कर लेते हैं या आपको कोई नोट करवा लेता है, बुकरत हुआ सीला सुबह शाम। अल्लाह रब्बुल इज्जत फरमाते हैं, कुल ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, इनसे कहिए, अनजलहु लजी यालमु सिर्रा फिस समावाति वल अर्द इन्नहु काना गफूर रहीमा। इनसे कहो कि इसे नाजिल किया है कुरान मजीद को, अनजलहु कुरान मजीद को नाजिल किया है, अल्लजी उस जात ने जो जानता है जमीन और आसमानों के भेद को, सिर भेद के लिए पोशीदा बातों के लिए इस्तेमाल होता है, कि अल्लाह रब्बुल इज्जत ने कुरान मजीद को नाजिल किया है जिसके पास आसमानों और जमीन के राज मौजूद हैं। हकीकत यह है कि नहु कहना गफूर और रहीमा, कि वो बड़ा ही गफूर और रहीम है। तो इससे ये बात पता चलती है कि तुम जो ये बात कहते हो, ये जो इतराज करते हो कि ये पुराने लोगों की कहानियां हैं या कुरान मजीद दूसरों की मदद से तहरीर तसनीफ किया गया है, तो अल्लाह ताला कहते हैं कि ऐसी बड़ी बड़ी बातें ये लोग करते हैं, हालांकि अल्लाह ने, उस जात ने कुरान को नाजिल किया जिसको सब छुपी हुई बातों की, ख्वाह वो आसमानों की हो या जमीन की हो, उसको सबका पता है। यानी ये लोग जो गलत बात कह रहे हैं, झूठ बयान कर रहे हैं, अल्लाह को ये भी पता है कि ये झूठ कह रहे हैं, और अल्लाह कितना बख्शने वाला और रहम करने वाला है कि इनके इस जुल्म व जूरा, ये जो झूठ और जुल्म घड़ कर लाए हैं, अल्लाह इन पर फौरन इनको सजा नहीं देता, अल्लाह इन पर जो है वो अजाब नाजिल नहीं करता, वरना अगर अल्लाह चाहता तो फौरन इन पर अजाब नाजिल कर देता, लेकिन वो कैसा है, इन्नहु काना गफूर और रहीमा, हकीकत ये है कि वो बड़ा ही गफूर और रहीम है। ये उसकी शाने रहीमी और गफारी है कि जो लोग अल्लाह को नीचा दिखाने के लिए ऐसे ऐसे झूठ के तूफान उठाते हैं उनको मोहलत देता है, उन्हें जो है वो अजाब के कोड़े बरसाता नहीं है उन पे। तो माने क्या है कि जालिमों, अब भी झूठ और जोर से, अब भी जुल्म और जोर से बाज आ जाओ और सीधी बात मान लो, इन्नहु काना गफूर और रहीमा, क्यों बड़ा बख्शने वाला और रहम करने वाला है। आप जरा चश्मे तसव्वुर में आप वो जमाना लाए, मक्की दौर का जमाना, जब रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम मक्का की गलियों में कुरान को पेश करते थे, और ये जो सूरत है ये मक्की दौर के दरमियानी दौर की नाजिल शुदा सूरतों में से है, कयामे मक्का के दौरे मुतवस्सत की नाजिल शुदा सूरतों में से है। तो जब रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम कुरान को पेश करते तो अहले मक्का जो थे एड़ी चोटी का जोर लगाते और कोशिश करते कि कोई सुने ही नहीं, और फिर जो है कुरान के खिलाफ और आपके खिलाफ जो है वो एतराजात झड़ते, एतराजात धरते, ताकि लोगों के दिल जो हैं वो कुरान से और आपसे दूर हो जाएं, लोग कुरान से और आपसे बदजन हो जाएं। ऐसे ऐसे झूठ के वो तूफान घड़ते थे जिनकी कोई हकीकत नहीं थी, यहाँ पे उसी को बताया जा रहा है। और आज के दौर पे आप देखें कि अगर मुसलमानों को कोई कुछ कहता है और गलत बात कहता है तो आप कितने अफसरदा हो जाते हैं, आप कितने दुखी हो जाते हैं ना। तो आप उस जमाने के हाल पर गौर करें कि मुसलमान बेबस थे, कमजोर थे, और अहले मक्का सरदार अमीर और उनके जत्थे, उनकी दौलत पूरी जो है वो जोर लगा रहे थे, और इस्लाम कुरान प्यारे रसूल सल्लल्लाहु अलैहि वसल्लम उन पर एतराज कर रहे थे। फिर आप देखिए आयत नंबर 7 में इनका एतराज नंबर 3, फकालू, और वो ये कहते हैं, माली हाजर रसूली, ये कैसा रसूल है, याकुलुत तामा, ये खाता है खाना, यमशी और चलता है, फिल अस्वाक बाजारों में, सीन वौकाफ सूक जो है ये इसका मतलब होता है किसी को हांकना, और इसी तरह सूक वाहिद है और अस्वाक जमा है, और बाजार के लिए ये लफ्ज इस्तेमाल किया जाता है, जैसे बाजार की तरफ इंसान जो है वो जैसे हांका जाता है या चलता है जाता है। तो अब वो ये कहते थे कि ये प्यारे रसूल सल्लल्लाहु अलैहि वसल्लम जो हैं ये अजीब रसूल हैं, कि एक तो ये खाना खाते हैं, नंबर दो ये बाजारों में चलते हैं। तो अल्लाह का अगर किसी ने पैगाम लेकर आना था तो एक हम ही जैसा इंसान क्यों है जो हमारी तरह खाना खाता है और बाजारों में चलता है। इतराज नंबर चार, लौला उन्जिला इलेही मलकुन, क्यों नहीं नाजिल किया गया इस पर कोई फरिश्ता, क्यों ना इसके पास कोई फरिश्ता भेजा गया। फयकूना माहू नजीरा, जो इसके साथ रहता, फयकूना पस वो होता, माहू इसके साथ नजीरा, यानी जो ना मानते, नजीरा तो एक डरावा होता तो उनको जो है वो धमकाता। अब यहाँ पे क्या एतराज किया है कि अगर अल्लाह ने आदमी को नबी बनाना ही था तो फिर फरिश्ता साथ साथ होना चाहिए था, उसके पास एक कोड़ा होता और जो इनकार करता तो वो लोगों पर अल्लाह का अजाब बरसा देता। अजीब बात है कि कायनात का मालिक एक शख्स को नबुवत जैसे जलीलुल कदर मनसब पर फाइज करके यूं ही अकेला छोड़ रहा है कि वो लोगों से गालियां खाए और पत्थर खाए, ये कैसी बात है। ये इनका इतराज था। और आयत नंबर 8 में इनका इतराज एक और है, और इतराज नंबर 5, औ युल्का इलेही कंजुन, और कुछ नहीं तो इसके लिए कोई खजाना ही उतार दिया जाता। यानी अल्लाह का रसूल और हमारे सरदार इनसे ज्यादा अच्छे हैं, और ये गरीब यतीम और खर्च करने के लिए ना माल है ना फल है, खाने के लिए कुछ भी तो इनके पास नहीं है ना। तो औ युल्का इलेही कंजुन, और कुछ नहीं तो इसके लिए कोई खजाना ही उतारा जाता। नंबर 6, औ तकुनु लहु जन्नतुन, या फिर इसके पास कोई बाग होता, या कुलु मिन्हा, जिससे ये इत्मीनान की रोजी हासिल करता। तो ये इतराज करते हैं, क्यों करते हैं, ये सारे इतराजात जो हैं ये उनकी जहनी कैफियत की अक्कासी करते हैं कि कुफार जो थे वो रसूल अल्लाह की नबुवत पर कैसे जाहिलाना शुभहात करते थे। और मकसद क्या था कि ये कैसा दावा है कि ये अल्लाह रब्बुल आलमीन के पैगंबर हैं और जो है गरीब हैं, फरिश्ता कोई साथ नहीं है, हमारी ही तरह खाना खाते हैं और बाजारों में चलते हैं। तो ये सारे उन्होंने ये इतराज किए, वकाल जालिमूना, और कहा जालिमों ने, इन तत्तबिउना इल्ला रजुलम मसहूरा, और जालिम कहते हैं कि तुम लोग तो एक जहर ज्यादा आदमी के पीछे लग गए हो। रजुल आदमी को कहते हैं, मसहूरा जिस पर जादू किया गया हो, सहर मानी कि उस पर किसी जिन का साया हो गया है, या किसी दुश्मन ने जादू करके उसको पागल बना दिया है, या इन्होंने किसी देवी या देवता की शान में गुस्ताखी की है जिसकी मार पड़ गई है। तो कभी कहते थे कि जिन का साया है, कभी कहते थे कि दुश्मन ने जादू कर दिया, कभी कहते थे कि हमारे किसी जो देवता है उसकी बेअदबी की है, इसकी वजह से अब ये सजा जो है वो भुगत रहे हैं। तो इस तरह अब वो एतराजात करते थे और कहते थे कि ये पुरानी पुरानी किताबों के इक्तसाबात निकलवा कर याद करते हैं, और फिर कहते हैं कि मैं अल्लाह का रसूल हूं, अल्लाह का पैगंबर हूं। तो ये सारी बात कही उन्होंने, और अल्लाह रब्बुल इज्जत फरमाते हैं, उनजुर देखो, कई फदरबू लकल अमसाल, कैसी कैसी हुज्जतें ये तुम्हारे आगे पेश कर रहे हैं। फदल्लू फला यस्तुना सबीला, फदल्लू बस ये लोग जो है ये बहक गए हैं, ये ऐसे अजीब हैं कि गुमराह हो गए हैं। फला यस्तुना सबीला, और इन्हें ठिकाने की कोई बात नहीं सूझती, इन्हें कोई बात समझ में ही नहीं आ रही, ऐसे तासुब में अंधे हो गए हैं कि इन्हें कोई बात जो है वो समझ में नहीं आ रही। तबारक अल्लज़ी इंशा अजअल लका खैरन, اللہ تعالیٰ جو ہے فرماتے ہیں تبارک، بڑا ہی بابرکت ہے، بڑے وسیع ذرائع کا مالک ہے، غیر محدود قدرت رکھنے والا ہے، تبارک نہایت بابرکت. اور آپ نے جو ہے وہ سورۃ الفرقان کا پہلا لفظ بھی تبارک پڑھا نا، اور اس کے معنی کیا پڑھے تھے؟ بڑا محسن، بڑا بزرگ اور با عظمت، بڑا مقدس اور منزہ، نہایت بلند اور برتر. یعنی اللہ کے پاس ہر چیز کی کثرت ہے، اظہار کمال کے لیے اللہ کے پاس کیا ہے، مبالغے کی حد تک ہے اللہ کے پاس چیزیں، بڑا ہی بابرکت ہے. اللہ ذی وزاد ان شاء اگر وہ چاہے جعل لک خیرن، جعل تو وہ بنا دے، لک تیرے لیے اے محمد صلی اللہ علیہ وسلم، اگر اللہ چاہے تو تمہارے لیے بنا دے خیرن، زیادہ اچھی چیزیں، من ذالک اس سے بھی. یعنی جو انہوں نے اعتراضات کیے ہیں، جو مطالبات کیے ہیں کہ کنز ہو، جنت باغ ہو، اور بہت سی چیزوں کا انہوں نے جو بات کہی ہے، تو اگر اللہ چاہے تو جو انہوں نے تجویز کی ہے نا چیزیں، ان سے بھی زیادہ اچھی چیزیں اللہ تمہارے لیے بنا دے. انشاءاللہ جعل لک خیرم من ذالک، من ذالک سے مراد جو انہوں نے مطالبات کیے ہیں، اللہ اسے بڑھ چڑھ کر تمہیں دے سکتا ہے. جناتن، ایسے باغات. اب انہوں نے تو ایک باغ کی بات کی تھی نا، جنتن، اب آپ دیکھیں کہ آیت نمبر 8 میں جنتن ایک باغ کی انہوں نے بات کی تھی، اور اللہ رب العزت فرما رہے ہیں آیت نمبر 10 میں کہ جناتن، کہ کئی باغات جو ہے وہ اللہ تمہیں دے دے، تجری من تحتها الانہار، کہ جس کے نیچے جو ہے وہ نہریں بہتی ہوں، ویجعل لك قصورا، اور بڑے بڑے محلات. قصر محل کو کہتے ہیں، واحد ہے، اور قصورا جو ہے وہ اس کی جمع ہے، اور وہ تمہارے لیے محلات بنا دے. سبحان اللہ، کتنا خوبصورت ہے اللہ کا انداز، کیسے اللہ تعالیٰ نے ان کے اعتراضات کا جواب دیا ہے کہ اللہ بڑے اقتدار والا ہے، بڑا زبردست بادشاہ ہے، بڑا کچھ ہے اللہ کے پاس، اگر اللہ چاہے تو ایک نہیں بہت سے باغات پیارے رسول کو دے دے، اور ایسے خوبصورت کہ جن کے نیچے نہریں بہتی ہوں، اور آپ کے لیے بڑے بڑے محل بنا دے. قصورا، قاف صاد را جو ہے قصر محل کے لیے استعمال کیا جاتا ہے. بلکذبوا بالساعہ، اصل بات یہ ہے کہ ان لوگوں نے اس گھڑی کو جھٹلا دیا. کیوں یہ اے محمد تیرا انکار کرتے ہیں کہ اہل مکہ کیوں جو ہے وہ قرآن مجید کے خلاف باتیں کرتے ہیں؟ یہ ان کی جو اس قسم کی باتیں ہیں، یہ جو بہتان تراشی ہے کہ کبھی ساحر کہتے ہیں، کبھی مجنوں، کبھی کذاب، اور کبھی کچھ، تو اس کی اصل وجہ کیا ہے؟ اصل وجہ یہ ہے کہ انہیں آخرت کا انہوں نے انکار کیا ہے. قیامت کا جھٹلانا جو ہے تیری رسالت کے جھٹلانے کی وجہ ہے. وَآتَدْنَا لِمَنْ كَذَّبَ بِالسَّاعَةِ سَعِيرًا، اور جو بھی اس گھڑی کو جھٹلائے گا، وَآتَدْنَا اور ہم نے تیار کیا ہے. عَدَّ يَعُدُّ کا مطلب ہوتا ہے گننا، اور آتدنا جو ہے اس کے معنی ہے کہ خوب اچھی طرح جو ہے وہ گن گن کر رکھا ہے، اچھی طرح تیاری کی ہے. وَآتَدْنَا، جیسے کسی کے آنے سے پہلے آپ اس کے لیے ہر طرح کی چیز کو تیار کر کے رکھ لیں، آپ نے کہیں جانا ہے تو اس کی تیاری اچھی سی مکمل کر لیں. تو یہ جھٹلانے والے، یہ کافر، یہ منکر، اللہ رب العزت نے ان کے لیے عذاب تیار کر رکھا ہے. وَآتَدْنَا اور ہم نے تیار کیا ہے، لمن اس کے لیے، کذبہ جس نے جھٹلایا، بساتی قیامت کی گھڑی کو. سعیرہ، سعیرہ جو ہے سین عین را، یہ دوزخ کے لیے استعمال کیا جاتا ہے، اور کہتے ہیں بھڑکتی ہوئی آگ کو، تیز آگ کو. تو یہاں پہ جہنم کی صفت ہے، گو کہ اس کا نام دے دیا گیا کہ ہم نے بھڑکتی ہوئی آگ ان کے لیے تیار کر رکھی ہے. اذا رأتہم، جب وہ ان کو دیکھے گی، اذا جب رأتہم، جب وہ ان منکروں کو دیکھے گی، من مکانن بعیدن، دور کی جگہ سے، کہ جب جہنم ان کو دور سے دیکھے گی، سمعو تو یہ سنیں گے، لہا اس جہنم کے، تغیزا وزفیرا. جہنم اور جہنم کے تمام نام جو ہیں یہ مؤنث ہیں، تو اس لیے یہاں پہ جہنم کے لیے ہا کی ضمیر آئی ہے کہ جب وہ دور سے ان کو دیکھے گی تو کیا ہوگا، یہ سن لیں گے اس جہنم کے تغیزن، تغیزن جوش مارنے کی، وزفیرہ اور چیخنے چلانے کی آواز کو. تغیز جو ہے غیظ سے ہے، غین یا زوا، غصے سے بھپرنا، غصے میں بھپر کر انسان جو آوازیں نکالتا ہے. کہا کہ یہ اس کے بھپرنے کی آوازیں جو ہیں دور سے ان کو آ رہی ہوں گی. وزفیرہ، زا فا را جو ہے اس کے معنی ہے چیخنا، دھاڑنا، آپ پیچھے بھی پڑ چکی ہیں، پھنکارے مارنا. تو یہ جہنم کے غضب اور جوش کی آوازیں سن لیں گے. جہنم کیوں جوش کھا رہی ہوگی، کیوں غصے میں ہوگی؟ اس لیے کہ جہنم جو ہے اللہ تعالیٰ نے اپنے نافرمانوں کے لیے جو ہے وہ تیار کر رکھی ہے. تو ان نافرمانوں کو جہنم دور سے دیکھے گی اور دور سے دیکھ کر اتنی غضبناک ہو جائے گی، اتنا جوش مارے گی کہ لوگ دور ہی سے اس کا جوش و خروش سنیں گے. اللہم لا تجعلنا منہم، یا اللہ تو ہمیں ان لوگوں میں شامل نہ کرنا. سورة الملک آیت نمبر 8 میں ہے، اذا القوا فیہا سمعوا لہا شہیقا وہی تفور تکاد تمیز من الغیظ، کہ جب جہنمی جہنم میں ڈالے جائیں گے تو اس کا دھاڑنا سنیں گے اور وہ جوش غضب سے اچھلتی ہوگی، ایسے لگے گا کہ وہ غصے سے پھٹ جائے گی. اب آپ دیکھیں کہ جہنم کا دیکھنا اور چلانا یہ ایک حقیقت ہے، اللہ تعالیٰ جو چاہے کر دے نا. اور جہنم پکارے گی، سورۃ قاف آیت نمبر 30 میں ہے، حل میں مزید، کہے گی اور چاہیے اور چاہیے. اللہ تعالیٰ پوچھیں گے کیا تو بھر گئی، لیکن وہ کہے گی حل میں مزید، اور 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 چاہیے. یا پھر اس کے معنی یہ ہیں کہ وہ یہ کہے گی کہ پہلے ہی میرے اندر اتنے ہیں، اب اور ابھی اور بھی ہیں نافرمان کے جن کو میں نے ابھی جلانا ہے اور سزا دینی ہے. استغفر اللہ. وَإِذَا أُلْقُوا، اور جب یہ نافرمان اور کافر جو ہیں اس میں ڈالے جائیں گے، منہا اس میں مکانن دیقن، مکانن جگہ ہوگی، دیقن تنگ، ضاد یا قاف جو ہے دیق، یہ تنگ کے لیے استعمال ہوتا ہے، جیسے کسی کے دل تنگ ہو جائے یا کسی جگہ کا تنگ ہونا. تو اب جو ہے یہ تنگ جگہ میں ٹھونسے جائیں گے، اس میں ڈالے جائیں گے. مقرنین، مقرنین، مقرنین کے معنی ہے جکڑے ہوئے. قاف را نون، قرن جو ہے اس رسی کو کہتے ہیں جسے دو اونٹوں کو باندھ کر جو ہے وہ آپس میں ساتھی بنا دیا جاتا ہے نا. تو مقرنین، تو اب یہ لوگ کیا ہوں گے کہ یہ لوگ باندھے ہوئے ہوں گے، ان کو جکڑا ہوا ہوگا. اور قرآن میں ہمیں جو ہے وہ زنجیریں، اغلال، اور اس کا جو ہے وہ ذکر ملتا ہے کہ کئی کئی گز لمبی زنجیریں ہوں گی جس میں ان کو جو ہے وہ باندھا ہوا ہوگا. تو ایک طرف جو ہے تنگ جگہ ہوگی وہاں پہ، دوسری طرف جو ہے وہ جوش مار رہی ہوگی، تیسری طرف جو ہے ان کو باندھا ہوا ہوگا، جیسے ہاتھ پاؤں باندھ کر مجرم کو ایک تنگ جگہ کے اندر ٹھونس دیا جائے. دعو، تو یہ پکارنے لگیں گے ہنالکا اسی وقت، صبورا، اپنی موت کو. صبور جو ہے سا با را اس کا روٹ ہے، اور یہ لفظ موت اور ہلاکت کے لیے استعمال کیا جاتا ہے کہ اس وقت جو ہے یہ اپنی موت کو جو ہے وہ پکاریں گے، اپنی تباہی، اپنی بربادی کو جو ہے وہ یاد کریں گے. ہنالک صبورا، تو اسی وقت جو ہے یہ اپنی موت کو پکاریں گے. لا تدعوا الیوم صبورا واحدا وادعوا صبورا کثیرا، اللہ رب العزت فرماتے ہیں اس وقت ان سے کہا جائے گا لا تدعوا الیوم، کہ آج جو ہے تم نہ پکارو صبورا واحدا، آج تم ایک موت کو مت پکارو، ودعو صبورا کثیرا، بلکہ تم بہت سی موتوں کو پکارو. اس کے کیا معنی ہے کہ ایک موت کو نہیں بلکہ بہت سی موتوں کو پکارو؟ مفسرین کہتے ہیں کہ جب جہنمی جہنم کے عذاب سے تنگ آ جائیں گے تو آرزو کریں گے کہ کاش انہیں موت آ جائے اور وہ فنا کے گھاٹ اتار دیے جائیں. پھر ان سے کہا جائے گا کہ اب تمہاری قسمت میں جو ہے وہ طرح طرح کے عذاب ہیں, تم جتنا چاہو اب موت کا مطالبہ کرو, اب تمہیں موت کوئی نہیں آنے والی, جتنا چاہے تم موتیں جو ہے نا وہ مانگ لو. تو دراصل یہاں پہ اشارہ کیا جا رہا ہے جہنم کے عذاب کی طرف, جس میں جہنمی جکڑے ہوئے ہوں گے, مشکل میں ہوں گے, پریشان ہوں گے اور موت کا مطالبہ کریں گے, اور اس وقت ان سے کہا جائے گا آج ایک موت کو نہیں بہت سی موتوں کو پکارو. یعنی اب تمہاری قسمت میں طرح طرح کے عذاب ہیں, موتیں ہی موتیں ہیں. اب تو گھبرا کے یہ کہتے ہیں کہ مر جائیں گے, مر کے بھی چین نہ پایا تو کدھر جائیں گے. تو یہاں پہ یہ جو ہے نا کہ بہت سی موتوں کو پکارو, تو دراصل موت کے پکارنے کی جو کہا جا رہا ہے تو معنی یہ ہے کہ مصیبت, یعنی اب تمہارے لیے جو مصیبت ہے اس کی کوئی, اس کا کوئی اینڈ نہیں ہے, اس کی کوئی حد نہیں ہے. پھر ان سے کہا جائے گا کل ازالکا خیرن ام جنت الخلد, ان سے پوچھو یہ انجام زیادہ اچھا ہے یا پھر ہمیشہ ہمیشہ والی جنت. جنت الخلد, جنت جو ہے جنت کے لیے ہے اور الخلد جو ہے وہ ہمیشہ کی. تو ان سے پوچھو کہ یہ انجام تم جو انکار کر رہے ہو اور قرآن کا اور رسول کا, اللہ کا اور آخرت کا, تو اس کے نتیجے میں جو تمہیں انجام ملنے والا ہے یہ زیادہ اچھا ہے یا پھر جنت الخلد یا ہمیشہ کی ابدی جنت, اللہ تی وعد المتقون, جس کا وعدہ اللہ تعالی نے خدا ترس پرہیزگاروں سے کیا ہے. اور یہاں پر جو ہے وہ جنت کی, جنت سے متعلق چار باتیں کہی ہیں, جنت الخلد کے بارے میں چار باتیں ہیں. پہلی چیز اللہ تی وعد المتقون, کہ جنت کا جو وعدہ ہے اللہ نے متقی اور پرہیزگار لوگوں سے کیا ہے, جو اللہ سے ڈر کر اپنی زندگی بسر کرتے تھے. نمبر دو کانت لہم جزاء ومصیرا, اور وہ جنت جو ہے جنت الخلد, کانت لہم جزاء, اور یہ ان کے عمل کی جزا ہے, ومصیرا اور ان کا ٹھکانہ. دوسری بات کیا ہے کہ یہ ان کے عملوں کا بدلہ ہے اور رہنے کا ٹھکانہ ہے. تیسری بات لہم فیہا ما یشاؤون, جس میں ان کی ہر خواہش پوری ہوگی. چوتھی بات خالدین, وہ اس میں ہمیشہ رہیں گے, ہمیشہ ہمیشہ. کانا علی ربک وعدا مسئولا, اور یہ تمہارے رب کے ذمے ایک وعدہ ہے, مسئولا مانگا ہوا پورا کرنا, یعنی جس کا عطا کرنا تمہارے رب کے ذمے ایک واجب الادا وعدہ ہے. وعدہ مسئولہ کہتے ہیں ایسے وعدے کو جس کے پورا کرنے کا مطالبہ کیا جا سکتا ہے. اب آپ دیکھ لیں کہ سب سے پہلی بات جو یہاں پہ سامنے آتی ہے کہ ایک طرف انکار کے نتیجے میں جہنم ہے, سعیرہ, اس کی حالت کیا ہے کہ تغیظ و زفیرہ, مکانن دیقن مقرنین دعو ہنالک ثبورا, ایک موت نہیں کئی موتوں کو پکاریں گے, بڑی ہی تکلیف میں ہوں گے, بڑی ہی پریشانی میں ہوں گے. دوسری طرف جو لوگ اللہ سے ڈرتے رہے اور ڈر کر زندگی بسر کرتے رہے تو تقویٰ کے نتیجے میں انہیں کیا ملے گا, کانت لہم جزاء ومصیرا, ان کے اعمال کی جزا اور ان کے لوٹنے کی بہترین جگہ, بہترین ٹھکانہ. اور سب سے بڑی بات کہ جو انسان تمنا کرے گا, جو خواہش کرے گا, ہر خواہش انسان کی وہاں پہ پوری کی جائے گی. آپ دیکھیں کہ دنیا میں جو ہے آپ بہت سی خواہشات رکھتی ہیں, آپ کی بہت سی تمنائیں ہیں نا, لیکن پیاری بہنوں دنیا خواہشات کے پورا ہونے کی جگہ نہیں ہے, اور وہ کیا ہے, یہ جنت ہے. اور ویسے دنیا میں انسان کا حال کیا ہے, ہزاروں خواہشیں ایسی کہ ہر خواہش پہ دم نکلے, بہت نکلے میرے ارماں لیکن پھر بھی کم نکلے. تو اور جب یہاں پہ وہ جو शीश महल में बैठकर जिंदगी गुजारने का एक तसव्वुर था, और वो जो सुहाने ख्वाब इंसान देखता है जब वो पूरे नहीं होते तो लोग क्या करते हैं, फिर डिप्रेशन में चले जाते हैं, फिर खुदकुशी कर लेते हैं, फिर बीमार हो जाते हैं और बड़े परेशान हाल रहते हैं। तो याद रखें कि ख्वाहिशात पूरी होने की जगह जो है वो जन्नत है। और फिर ये कि आमतौर पे क्या धड़का लगा रहता है कि चेहरे पे झुर्रियां ना आ जाए, कहीं ये जवानी बुढ़ापे में मुब्तिला ना हो जाए, ढल ना जाए, सेहतमंद लोग जो है वो परेशान रहते हैं, बीमार ना हो जाए, और बहार जो है वो खिजा में ना बदल जाए, और जिंदगी कहीं मौत में तब्दील ना हो जाए। तो एक धड़का लगा रहता है, लेकिन खालिदीन वहां पे जो कुछ भी मिलेगा उसमें उसको हमेशगी हासिल होगी, लेकिन ये जन्नत बदला है तकवा का, अताते इलाही का, अल्लाह की बंदगी का। तो अगर तकवा और अतात इख्तियार करेंगे तो फिर जहन्नुम से बच जाएंगे और जन्नत जो है इसमें डाले जाएंगे। हजरत उमर बिन अब्दुल अजीज रहमतुल्ला अलैह के बारे में, जिन्हें उम्र सानी कहा जाता है, और उनके बारे में बड़ी ही खूबसूरत बात है कि जब वो लोग वो फौत हो गए, हजरत उमर बिन अब्दुल अजीज रहमतुल्ला अलैह, तो लोग जो थे उनकी बीवी फातिमा के पास आए और कहने लगे कि उनकी जिंदगी का कोई अजीब वाकया बताएं। तो पता है उन्होंने क्या बात कही थी? उन्होंने ये कहा था कि खुदा की कसम, उमर बिन अब्दुल अजीज जो है वो नफली रोजे रखने में और नफली नमाजें पढ़ने में वो तुमसे बढ़कर नहीं थे, लेकिन खुदा की कसम वो तुमसे ज्यादा अल्लाह से डरने वाले थे और आखरत से डरने वाले थे। तो असल चीज क्या होती है कि अल्लाह का डर और अल्लाह का खौफ, और जब इंसान पर अल्लाह का डर और अल्लाह का खौफ जो है वो तारी होता है, तो फिर इंसान की जिंदगी के अंदर एक इनकलाब आता है, इंसान की जिंदगी में एक चेंज आती है। तो जो अल्लाह वाले होते हैं वो क्या करते हैं, फिर अपनी जिंदगी के जो मामलात हैं वो अल्लाह से डर कर तय करते हैं, और जो अल्लाह के नाफरमान होते हैं वो गुनाह करते हैं और फिर वो डरते नहीं हैं, लेकिन जो अल्लाह के अताअत गुजार बंदे होते हैं वो नेकियां करते जाते हैं और डरते जाते हैं कि कहीं हमारा रब जो है वो हमसे नाराज ना हो जाए। सुभान अल्लाह। आयत नंबर 17, अल्लाह रब्बुल इज्जत फरमाते हैं, व यौमा यहशुरुहुम वमा यअबुदूना मिन दूनिल्लाहि फयकूलु ए अंतुम अदललतुम इबादी हा उलाई अम हुम दल्लु सबील। व यौमा, और जिस दिन, यहशुरुहुम जमा करेगा इनको, यानी कयामत का दिन वही दिन होगा जब तुम्हारा रब इन लोगों को घेर कर लाएगा, याशुरुहुम इनको जमा करेगा, इनको घेर कर लाएगा। तो ये जो शिर्क करने वाले हैं और ये जो काफिर हैं, अल्लाह इनको भी घेर कर लाएगा। वमा याबुदूना, और जिनको वो पूछते थे, जिनको वो जिनकी वो इबादत करते थे, मिन दूनिल्लाही अल्लाह के अलावा, अल्लाह को छोड़कर, तो उन माबूदों को भी बुलाया जाएगा जिन्हें ये अल्लाह को छोड़कर पूज रहे थे। अब यहाँ जो है वो या बुदूना मिन दूनिल्ला से मुराद जो है ये कौन से उनके माबूद हैं जिनकी वो पूजा करते थे, जिनकी वो परस्तिश करते थे। फयकूलू, फिर अल्लाह फरमाएगा, अंतुम अदलल तुम, क्या तुमने इनको गुमराह किया था, इबादी मेरे बंदों को, हा उलाई इन, फिर अल्लाह ताला उनसे पूछेगा क्या तुमने मेरे इन बंदों को गुमराह किया था, अम हुम दल्लु सबील, या ये खुद राह रास्ते से भटक गए थे। और ये मजमून कुरान मजीद में और भी कई जगह पर आया है, और यहाँ पर भी ये है, और ये जो है वो दलील के लिए है। जैसे सूरत माईदा के आखिरी रुकू में आपने पढ़ा था ना कि अल्लाह पूछेगा कि ए मरियम के बेटे ईसा, क्या तूने लोगों से कहा था कि अल्लाह को छोड़कर मुझे और मेरी माँ को माबूद बना लो, वो अर्ज करेगा, पाक है आपकी जात, मेरे लिए कब ये जेबा था कि मैं वो बात कहता जिसके कहने का मुझे हक ना था। मैंने तो इनसे बस वही कुछ कहा था जिसका आपने मुझे हुक्म दिया था, ये कि अल्लाह की बंदगी करो जो मेरा रब भी है और तुम्हारा रब भी। قالوا سبحانك, وہ عرض کریں گے پاک ہے آپ کی ذات, ما كان ينبغي, کہ نہیں تھا لائق ہمارے, بغا یبغی کا مطلب ہوتا ہے چاہنا, اور ہم نے کب یہ چاہا تھا اور کب ہماری یہ مجال تھی, اور ہماری تو یہ مجال ہی نہ تھی. ما كان ينبغي لنا, ہماری یہ مجال نہ تھی, ان نتخذ من دونك من اولیاء, کہ آپ کے سوا کسی کو اپنا مولا بنائے, ان نتخذ کے قرار دیں یا بنا لیں, من دونی کا آپ کے علاوہ, من اولیاء کوئی معبود, دوست ولی, ہماری یہ مجال نہیں تھی کہ آپ کے علاوہ کسی کو دوست اور جو ہے وہ مددگار بنائے. ولیکن متعتہم, لیکن اصل وجہ کیا ہوئی, ولیکن اور لیکن, متعتہم تو نے مال دیا ان کو, تو نے خوب ان کو زندگی کا سامان دیا. متا میم تا حمزہ, دنیوی زندگی کا ساز و سامان. اے اللہ, اصل وجہ یہ ہے کہ ہم نے نہیں ان کو کہا تھا, بلکہ تو نے ان کو دولت دی, تو نے ان کو زندگی کا سامان دیا. وہ آباءہم, اور ان کے باپ دادا کو, حتی یہاں تک, نسو ذکر, یہاں تک کہ یہ ذکر کو بھول گئے, یہاں تک کہ یہ لوگ تیری یاد بھول گئے. تو جب تو نے ان کو دولت دی, جب تو نے ان کو جو ہے وہ امیر بنایا, ان کے اباؤ اجداد کو بھی امیر بنایا, خوب ان کو مالو اسباب کی فراوانی سے نوازا, تو مالو اسباب کی کثرت نے انہیں تیری یاد سے غافل کر دیا. تو شرک کرنے کی وجہ کیا ہے؟ دولت کی کثرت جو ان کو بھی دی اور ان کے باپ دادا کو بھی دی. حتی نسو ذکر, یہاں تک کہ وہ تجھے بھول گئے. وَكَانُوا قَوْمًا بُورًا, اور یہ شامت زدہ ہو کر رہے, اور یہ ہلاک ہونے والے بن گئے. بورا با وورا اس کا روپ ہے, اور اس کے معنی ہیں ایسی زمین کو کہتے ہیں بور جو فاسد اور نکارا ہو, اور یہ ایسے انسان کو بھی بور کہتے ہیں جو فاسد ہو, نکارا ہو, کسی کام کا نہ ہو. اسی طرح ہلاک ہونے والی قوم کے لیے بھی کہتے ہیں ایسی قوم جو کہ نالائق ہو, ناکارا ہو. تو یہاں پر جو ہے کہا جا رہا ہے مکانو قوم امبورا, اور یہ لوگ جو ہیں وہ شام زدہ ہو کر رہ گئے. فقط کذبوکم بما تقولون, اللہ رب العزت فرماتے ہیں پس بے شک انہوں نے جھٹلا دیا تم کو, بما تقولون, وہ جو تم کہتے ہو, یعنی یوں جھٹلا دیں گے وہ تمہارے معبود تمہاری ان باتوں کو جو آج تم کہہ رہے ہو. فما تستطيعون صرفا ولا نصرا, پھر تم نہ اپنی شامت کو ٹال سکو گے اور نہ ہی کہیں سے مدد پا سکو گے. تو جو عذاب آئے گا, جو تم پر اس وقت مصیبت آئے گی, فما تستطيعون, بس تم طاقت نہیں رکھتے, صرفا پھیرنے کی, یعنی اس عذاب کو پھیرنے کی تمہارے پاس طاقت نہیں ہے. ولا نصرا, اور نہ ہی کہیں سے مدد ملے گی. فمن یظلم منکم نذقہ عذابا کبیرا, اور جو بھی تم میں سے ظلم کرے گا اسے ہم سخت عذاب کا مزہ چکھائیں گے. عذابا کبیرا کا لفظ یہاں پر استعمال کیا گیا ہے. اللہ رب العزت فرماتے ہیں کہ پھر انہیں جو ہے ہم بڑے عذاب میں جو ہے وہ مبتلا کریں گے. کیوں ان کو بڑے عذاب میں مبتلا کریں گے؟ اس لیے کہ انہوں نے اللہ کی بڑی نافرمانیاں کی, اس لیے اب ان کے لیے بڑا عذاب جو ہے تیار کیا گیا ہے. فما ارسلنا قبلک من المرسلین الا انہم لیاکلون الطعام ویمشون فی الاسواق وجعلنا بعدکم لبعد فتنہ اتصبرون فکان ربک بصیرا. یہ آیت نمبر 20 جو ہے, یہاں سے جو ہے وہ ان کے جو اعتراضات تھے ان کا جواب شروع ہوتا ہے. اللہ تعالیٰ کہتے ہیں وما ارسلنا قبلک من المرسلین, اے محمد صلی اللہ علیہ وسلم, تم سے پہلے جو ہم نے رسول بھیجے ہیں, وہ کیسے رسول بھیجے؟ الا مگر, انہم, بے شک وہ, لیاکلون الطعام, وہ سب کھانا کھانے والے تھے, وَيَمْشُونَ فِي الْأَسْوَاقِ، اور وہ سب بازاروں میں چلنے پھرنے والے لوگ تھے. اس کے معنی کیا ہیں؟ کہ جتنے بھی ہم نے رسول بھیجے، نوح، ابراہیم، اسماعیل، موسیٰ اور بہت سے نبی، وہ سب کے سب جو تھے وہ کھانا کھاتے تھے، وہ بازاروں میں چلتے پھرتے تھے. تو کیسے اہل مکہ جو ہے یہ اعتراض کرتے ہیں کہ آپ کھانا کھاتے ہیں اور بازاروں میں چلتے ہیں؟ حتیٰ کہ عیسیٰ علیہ السلام وہ بھی کھانا کھاتے تھے، وہ بھی بازاروں میں چلتے تھے. وَجَعَلْنَا بَعْدَكُمْ لِبَعْدٍ فِتْنَةً، دراصل ہم نے تم لوگوں کو ایک دوسرے کے لیے آزمائش بنا دیا ہے. اب یہاں پر اللہ تعالیٰ جو ہے یہ بات بتا رہے ہیں کہ اصل بات کیا ہے، کہ اللہ تعالیٰ نے امت کو، اور یعنی امت کی آزمائش ہے اور پیغمبر کی بھی آزمائش ہے، کہ امت میں سے، لوگوں میں سے، عوام میں سے کون رسول پر ایمان لاتا ہے اور کون رسول کو جھٹلا دیتا ہے. تو یہ ہے اصل بات. وَجَعَلْنَا بَعْدَكُمْ لِبَعْدٍ فِتْنَةً، دراصل ہم نے تم لوگوں کو ایک دوسرے کے لیے آزمائش کا ذریعہ بنا دیا ہے. تو نبیوں کی آزمائش بھی ہے اور اس کے ساتھ لوگوں کی بھی. لوگوں کی کیا ہے؟ کہ وہ نبیوں پر ایمان لاتے ہیں یا نہیں لاتے. اگر ایمان لے آتے ہیں تو اس کا مطلب وہ کامیاب ہو گئے، اور اگر ایمان نہیں لاتے تو پھر وہ ناکام ہو گئے. تو نبیوں کی آزمائش کیا ہے؟ کہ قوم کے جھٹلانے پر کیا وہ صبر کرتے ہیں، کیا وہ اپنا مشن ادا کرتے رہتے ہیں. تو یہاں پہ یہی بات ہے کہ اتصبرون، کیا تم صبر کرو گے، کیا تم صبر کرتے ہو. تو یہاں پر جو ہے یہ بات کہی جا رہی ہے کہ کیا چوٹے کھانے پر اب راضی ہو، کہ اس کام میں آزمائش تو ہے ہی، تمہاری بھی آزمائش ہے اور جھٹلانے والوں کی بھی آزمائش ہے. تو پیغمبروں کی آزمائش کیا تھی؟ کہ وہ صبر کے دامن کو تھامے رہیں اور اپنے پیغام کو آگے پہنچاتے رہیں. وَكَانَ رَبُّكَ بَصِيرًا، اور تمہارا رب سب کچھ دیکھتا ہے. بڑی خوبصورت ہے یہ آیت کا جو اینڈ ہے، آیت نمبر 20 سورۃ الفرقان. وَكَانَ رَبُّكَ بَصِيرًا، اور تمہارا رب سب کچھ دیکھتا ہے. یعنی یہ لوگ کیسے انکار کر رہے ہیں، کیسے مذاق اڑا رہے ہیں، کیسے ستا رہے ہیں، اور کس طرح آپ اپنی جان کو کھپا رہے ہیں، کس طرح آپ کٹھن خدمت کو انجام دینے کی کوشش کر رہے ہیں. تو آپ کا دعویٰ کرنا اور لوگوں کا زیادتیاں کرنا، ان میں سے کوئی چیز بھی ایسی نہیں ہے جو اللہ کی نظروں سے پوشیدہ ہو. سب کچھ اللہ کی نظر میں ہے. وَكَانَ رَبُّكَ بَصِيرًا، تمہارا رب سب کچھ دیکھتا ہے. اس کے دوسرے معنی بھی ہیں کہ اللہ جو ہے وہ خوب جانتا ہے کہ کس کو رسول بنائے اور کس کو نہیں بنائے. کیونکہ اہل مکہ کہتے تھے نا کہ ایک غریب کو، ایک یتیم کو کیوں رسول بنا دیا؟ تو کہا وَكَانَ رَبُّكَ بَصِيرًا، تمہارا رب سب کچھ دیکھتا ہے. تو یہ تھا ہمارا سورۃ الفرقان کا سبق، آیت نمبر 1 سے لے کر 20 تک، جس میں توحید، رسالت اور آخرت، اس پر ایمان کے لیے اللہ تعالیٰ نے جو ہے وہ دلائل بھی دیے ہیں، اور جنت اور جہنم کا ذکر کر کے جو ہے وہ شوق پیدا کیا ہے، کیونکہ انجام بتایا ہے نا. تو جو لوگ اللہ سے ڈریں گے تو ان کے لیے کتنا خوبصورت انجام ہے، اور جو لوگ اللہ کے نافرمان بنیں گے تو ان کے لیے کتنا برا جو ہے ان کا انجام ہے. تو دونوں طرح کے انجام کو اللہ تعالیٰ نے سامنے رکھا ہے تاکہ لوگ خود فیصلہ کریں کہ ان دونوں نمونوں میں سے کس کو پسند کرنا ہے. تو یہ ہے سورۃ الفرقان کا پیغام. تبارک الذی نزل الفرقان علی عبده لیکون للعالمین نذیرا. تو آئیے ہم قرآن مجید پر سچا ایمان لائیں، آئیے رسول اللہ صلی اللہ علیہ وسلم پر ایمان لائیں. ہم تو رسول اللہ صلی اللہ علیہ وسلم پر ایمان لانے والوں میں سے ہیں، لیکن ہمارا ایمان جو ہے وہ جیتا جاگتا اور سچا ایمان ہونا چاہیے. ایک جو ہے وہ حرکت والا ایمان کے سیرت کا مطالعہ کر کے پھر رسول اللہ صلی اللہ علیہ وسلم کی سیرت کو آپ کے اسوے کو اپنی زندگی جو ہے اس کے مطابق گزاری جائے، ہے نا؟ سیرت پہ عمل کیجئے، کٹ جائے گی خود ہی پیروں میں جو حالات کے زنجیر پڑی ہے. اللہ رب العزت مجھے اور آپ کو بہترین عمل کرنے والا بنائے اور ان لوگوں میں شامل نہ کرے کہ جنہیں دیکھ کر جہنم دور سے دھاڑے گی، دور سے چیخے گی، رأتهم من مكان بعيد سمعوا لها تغيظا وزفيرا. آپ دیکھ لیں کہ اگر بستر پہ جگہ تھوڑی ملتی ہے تو صحیح سے نیند نہیں آتی، اور گاڑی میں آپ سفر کرتی ہیں، جہاز میں تو تھوڑی دیر کا سفر ہوتا ہے لیکن سیٹ ہمیں تنگ لگتی ہے نا. اور یہاں پہ کہا جا رہا ہے کہ جہنم میں تنگ جگہ میں لوگ باندھ کر ٹھونس دیے جائیں گے اور وہ آگ ہوگی اور وہاں پہ تباہی ہوگی، اور جہنم جو ہے وہ بفری بھی ہوگی، خوب لوگوں کو جلائے گی، خوب لوگوں کو ستائے گی اور تپائے گی. انہا علیہم موصدا فی عمدم ممددا، سورت الحمزہ میں بھی آپ پڑھ چکی ہیں. آتصبرون، تو اللہ تعالی ہمیں ایمان لانے والوں میں اور صبر کرنے والوں میں شامل کر لے. سبحانک اللہم وبحمدک، نشہد ان لا الہ الا انت، نستغفرک ونتوب الیک.